আলহামদুলিল্লাহ রাব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা খাতামিন নাবিয়্যিন আম্মা বা'দ ফাআউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রহমানির রহিম। কারোবার কে বারে মে 13 সওয়াল জবাব। ইয়ে রিসালা আমির আহলে সুন্নাত দামত বরকাতুহুমুল আলিয়া সে কিয়ে গয়ে সওয়ালাত اور ان کے جوابات پر مشتمل ہے۔ دعائے خلیفہ عطار، یا رب المصطفیٰ، جو کوئی 14 صفحات کا رسالہ کاروبار کے بارے میں 13 سوال جواب پڑھ یا سن لے، اسے شرعی تقاضوں کے مطابق کاروبار کرنے کی توفیق دے، اور اس کی والدین سمیت بے حساب مغفرت فرما۔ آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم۔ درود شریف کی فضیلت۔ فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم، جسے کوئی مشکل پیش آئے اسے مجھ پر کثرت سے درود پڑھنا چاہیے، کیونکہ مجھ پر درود پڑھنا مصیبتوں اور بلاؤں کو ٹالنے والا ہے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ سوال: جب ہم بیکری سے کوئی پیک سامان لیتے ہیں اور اسے کھولتے ہیں تو بسا اوقات وہ خراب نکلتا ہے، پھر جب ہم اسے واپس کرنے جاتے ہیں تو بیکری والے تبدیل نہیں کرتے، تو ایسی صورت میں ہمیں کیا کرنا چاہیے؟ جواب: ایسی صورت میں بہتر یہ ہے کہ دکان پر ہی اسے چیک کر کے لیا جائے۔ اگر گھر میں جا کر چیک کرنے کے بعد واپس کریں گے تو دکاندار نہیں مانے گا، جبکہ خریدار قسمیں کھائے گا کہ میں نے اس میں کچھ نہیں کیا، گھر جا کر کھولا تو یہ خراب نکلا، تو یوں جھگڑا ہوگا۔ خریدنے والے کو چاہیے کہ وہ دکاندار سے پوچھ لے کہ میں پیکٹ پھاڑ کر دیکھتا ہوں، اگر صحیح ہوا تو لوں گا ورنہ نہیں لوں گا۔ اب اگر وہ اجازت دے تو ہی پیکٹ پھاڑیں، ورنہ بغیر اجازت کے پھاڑیں گے تو جھگڑا ہوگا۔ اور کاروبار میں ایسا انداز اختیار کرنا جائز نہیں کہ جس کی وجہ سے جھگڑے کے امکانات پیدا ہوں۔ خریدا ہوا مال واپس نہیں کیا جائے گا، لکھ کر لگانا کیسا؟ اس موقع پر مدنی مذاکرے میں شریک مفتی صاحب نے فرمایا، اگر چیز میں عیب ہے تو بھلے خریدار نے اسے دکان پر کھول کر نہیں دیکھا، دکاندار پر واپس لینا لازم ہے۔ بہت سی ایسی چیزیں ہوتی ہیں جو دکان پر نہیں کھولی جا سکتی، مثلاً جو چیزیں گفٹ پیک کے طور پر لی جاتی ہیں انہیں دکان پر کھولنا ممکن نہیں ہوتا، اور انہیں گھر پر آ کر ہی کھولنا پڑتا ہے۔ اگر دکان پر کھولیں گے تو سنبھالنا مشکل ہو جائے گا۔ عام طور پر معیاری جگہوں پر چیزوں کا خراب نکلنا کم ہی ہوتا ہے، اور جہاں ایسا ہوتا ہے وہاں بہت سے دکاندار یہ لکھ کر لگا دیتے ہیں کہ خریدا ہوا مال واپس نہیں کیا جائے گا، حالانکہ یہ کوئی اصول یا ضابطہ نہیں ہے، بلکہ جو چیز خراب ہے وہ دکانداروں کو واپس کرنا ہی ہوگی۔ اگر دکاندار واپس نہ کرنا چاہیں تو اپنی طرف سے براءت ظاہر کرتے ہوئے گاہک کو کہہ دیں کہ یہ چیز جیسی بھی ہے اسے ابھی دیکھ لو، بعد میں واپس نہیں ہوگی۔ مگر یہ جو لکھ کر لگا دیتے ہیں کہ خریدا ہوا مال واپس نہیں کیا جائے گا، یہ شرعی اعتبار سے درست نہیں ہے۔ سوال: میں ایک دکان پر کام کرتا ہوں، کبھی کبھار ہماری دکان پر گاہکوں کا اتنا رش ہو جاتا ہے کہ میں جماعت کے ساتھ نماز نہیں پڑھ پاتا، تو ایسی صورت میں جماعت کا چھوڑنا کیسا ہے؟ جواب: اگر جماعت کا وقت ہو گیا اور جماعت کے ساتھ نماز پڑھنے میں گاہکوں کی بھیڑ کے علاوہ اور کوئی رکاوٹ نہیں ہے تو یہ جماعت چھوڑنے کے لیے شرعی عذر نہیں ہے، گاہکوں کو چھوڑ کر جماعت سے نماز پڑھنا واجب ہے۔ اگر کوئی گاہک کی وجہ سے جماعت چھوڑے گا تو گناہگار ہوگا۔ گاہک چھوڑ کر جماعت کے ساتھ نماز پڑھنے کے ذریعے اگر حرص و لالچ کی کاٹ نہیں ہوگی تو پھر کس کے ذریعے ہوگی؟ یاد رکھیے، ऐसी नौकरी भी जायज नहीं है जिसमें जमात के साथ नमाज पढ़ने से मना किया जाता हो या वो जमात के साथ नमाज पढ़ने में रुकावट बनती हो। अलबत्ता अगर नौकरी किसी ऐसे मकाम पर है कि जहां कोई ऐसी मस्जिद नहीं है कि जिसमें बाजमात नमाज पढ़ी जा सके, तो इस सूरत में अगर किसी ने वक्त के अंदर अंदर मकरू वक्त से पहले नमाज पढ़ ली तो कोई गुनाह नहीं है। सवाल, कारोबारी जरूरत या रकम की हिफाजत के लिए बैंक में अकाउंट खुलवाना जायज है या नहीं? जवाब, करंट अकाउंट खुलवा सकते हैं। सेविंग अकाउंट खुलवाने से उलमाए किराम रहमतुल्लाही अलैहिम ने मना फरमाया है क्योंकि इस पर सूद बनता है। सवाल, अगर कारोबार में बार बार नुकसान होता जा रहा हो तो इसकी क्या वजूहत हो सकती हैं? जवाब, नफा नुकसान अल्लाह पाक के इख्तियार में है। बाज़ोकात आजमाइश और इम्तिहान भी होता है और कभी अपनी कोताही भी होती है। उमूमन अवाम ये समझती है कि किसी ने बंदिश या जादू कर दिया है। ऐसे लोग हर बात में जादू, जिन और असरात जैसी चीजें निकाल लेते हैं। ऐसा जरूरी नहीं है, क्योंकि सब लोग फारिग थोड़ी बैठे हैं कि जादू ही करते रहेंगे। अगर कारोबार में नुकसान हो रहा हो तो उसके लिए जिद्दोजहद यानी मेहनत करें, अल्लाह पाक से तौबा करें, तिलावत करें, नमाजें पढ़ें, अल्लाह करीम की बारगाह में दुआएं करें और रोजी में बरकत वाले औरादो वज़ाइफ पढ़ें। इंशाअल्लाह रोजी खुल जाएगी, तरक्की हो जाएगी और कारोबार का नुकसान रुक जाएगा। दावत इस्लामी के मकतबतुल मदीना के रिसाले चिड़िया और अंधा सांप का मुताला करें। चिड़िया और अंधा सांप ये रिसाला अमीर अहले सुन्नत दामत बरकातुल आलिया की तसनीफ है जिसके 33 सफहात हैं। इस रिसाले में फक्र की तारीफ, फक्र की फजीलत पर अहादीसे करीमा, हाजत छुपाने की फजीलत, तंगदस्ती के असबाब और उससे नजात हासिल करने का इलाज, रिस्क में बरकत का वजीफा और इसके अलावा दीगर कारोबारी मामलात में आसानी के नुस्खे भी बयान किए गए हैं। उसमें रोजी में बरकत के अच्छे अच्छे औराद दिए गए हैं। इंशाअल्लाह आपका कारोबार खुल जाएगा। सवाल, तिजारत करने वाले बाज लोगों को अगर ये कहा जाए कि आप अपने कारोबार के बारे में शरई रहनुमाई ले लीजिए या दारुल इफ्ता चले जाइए, तो वो कहते हैं कि ना हम झूठ बोलते हैं और ना ही किसी का पैसा खाते हैं, पूरी जकात भी देते हैं, इसलिए हमें शरई रहनुमाई लेना जरूरी नहीं है। इस बारे में आप क्या फरमाते हैं? जवाब, अगर मैं ये कहूं कि इस दौर में 99.9% बिजनेसमैन यानी ताजिर ऐसे हैं जिनको बिजनेस यानी तिजारत के मसाइल मालूम नहीं, तो शायद ही मुबालगा ना हो। सिर्फ बातें कर रहे होते हैं कि हम तो अल्लाह अल्लाह कर रहे हैं, हमें ज्यादा लालच नहीं है, बच्चों के लिए रोजी रोटी कमाते हैं बस, हालांकि हराम घसीट घसीट कर अपने अकाउंट में भर रहे होते हैं और उन्हें इसका पता भी नहीं चलता। ये समझ रहे होते हैं कि मैंने कौन सी शराब की दुकान खोली है या मैं कौन सा सूद का काम कर रहा हूँ, हालांकि बात बात पर झूठ बोल रहे होते और धोखा दे रहे होते। इन चीजों को ये सीरियस यानी संजीदा ही नहीं लेते, समझते हैं कि कारोबार में ये सब चलता है। इन चीजों के बगैर कारोबार कैसे होगा? झूठ ना बोलो तो चीज बिकती ही नहीं है। नाऊज़ु बिल्लाह, ये शैतान का बनाया हुआ जहन है। जब ये हाल होगा तो बरकत कैसे होगी? नमाजों में दिल कैसे लगेगा? खुशू खुजू कैसे आएगा? रिक्कत यानी रहम दिली कैसे आएगी? गुनाहों से नफरत कैसे बढ़ेगी? जो कारोबारी हजरात मुझे सुन रहे हैं, वो दारुल इफ्ता अहले सुन्नत से अपने कारोबार की स्कैनिंग यानी तफ्तीश करवा लें। इसके लिए बाकायदा हाजिर होना पड़ेगा या अगर हाजिर होना मुमकिन नहीं तो इंटरनेट वगैरह के जरिए ही राब्ता कर लें और अपने कारोबार की शरई रहनुमाई लें। इसके बगैर अपने बाल बच्चों को हलाल रोजी खिलाना बहुत मुश्किल है। मैंने बिल्कुल दो टोक और जनरल बात की है, किसी के कारोबार पर कोई हुक्म नहीं लगाया। सबको मसाइल सीखने चाहिए, मुलाजिम हैं तो मुलाजिम रख के और सेठ हैं तो मुलाजिम रखने और सेठ बनने के मसाइल सीखना फर्ज हैं। अगर ये कहेंगे कि यार हम इस चक्कर में नहीं पड़ते, तो कयामत के दिन भी कह देना कि हम इस चक्कर में नहीं पड़ते। नाउज़ु बिल्लाह, कहीं ऐसा ना हो कि जहन्नम में डाल दिया जाए। जब हम दुनिया में आए हैं और अल्हम्दुलिल्लाह मुसलमान हैं, तो हमें अल्लाह व रसूल के अहकामात मानने ही पड़ेंगे, इसके बगैर छुटकारा नहीं है। जब तक कोशिश नहीं करेंगे तो कुछ नहीं होगा। अल्लाह करीम हमको कोशिश करने वाला बनाए। सवाल, कपड़े पर मुख्तलिफ तरह के डिजाइन बनाने के लिए बचे हुए कट पीस इस्तेमाल किए जाते हैं, क्या इसके इस्तेमाल की इजाजत है? जवाब, कपड़े पर डिजाइन बनाने के लिए मुख्तलिफ तरह के जो रंगीन कपड़े लगाते हैं, तो जाहिर है वो किसी थान को फाड़कर निकालने से तो रहे, बल्कि थान में से बचे हुए कट पीस या कपड़े सिलाई करने के बाद जो मुख्तलिफ तरह के कट पीस बच जाते हैं उनसे बनाए जाते हैं, और ये दर्जी के लिए हक और हलाल के होते हैं। बाज लोगों को सादा सूट अच्छा नहीं लगता, तो वो अपना शौक पूरा करने के लिए ये कपड़े लगवाते हैं। बहरहाल, जिस कपड़े से ये डिजाइन बनाए जाते हैं उसके बारे में जब तक ये कंफर्म ना हो कि ये कपड़ा चोरी का है, तो उसे लगवा सकते हैं। अगर कट पीस के बारे में ये तय कर लिया जाए कि वो चोरी के होते हैं, तो फिर कट पीस का कारोबार भी नाजायज हो जाएगा, हालांकि ऐसा नहीं है। अगर मैं दर्जी होता तो शायद ये करता कि अपने पास एक शॉपर रख लेता और ग्राहक के कपड़े का धागा निकलता या जो कुछ भी बच जाता वो सब शॉपर में डाल देता और सूट के साथ शॉपर भी पेश कर देता। नीज साथ में डस्टबिन यानी कूड़ादान भी रख लेता। अगर उसे शॉपर देखकर गुस्सा आता तो बोलता, इस डस्टबिन में डाल दो, फिर चाहता तो इसको इस्तेमाल कर लेता। ये मेरा मिजाज है कि पता नहीं इसे रखना चाहिए या नहीं। इसमें खतरे का पहलू बहुत बड़ा है, क्योंकि बंदे को शरई मसाइल की मालूमात नहीं होती। नफ्से अम्मारा यानी सरकश नफ्स भी है, जो दूसरे का हक मारने पर उभारता रहता है। कपड़ों से जो कटपीस बच जाते हैं वो मुख्तलिफ तरह के काम में इस्तेमाल किए जाते हैं। शौकीन किस्म के लोग इससे बाबा सूट वगैरह बनाते हैं, फिर ये सफाई करने के काम में भी आते हैं। चीजों को फेंकने वाला दौर चला गया, अब हर चीज बिकती है। पहले तो कागज की चीपियां प्रेस वाले फेंक देते थे, फिर गरीब लोग उन्हें वहां से उठा लेते और खाना पकाते वक्त कोयले वगैरह जलाने के काम में लाते थे। बहरहाल, कोई खौफे खुदा वाला दर्जी हो तो अपने पास शॉपर रख ले और कपड़े में से बचने वाली हर चीज उसमें जमा करके उसके मालिक को दे दे और अल्लाह पाक की रिजा हासिल करने की नीयत करे कि इसमें नेक नामी होगी और लोगों का एतबाद भी बहाल हो जाएगा। हर दर्जी कपड़ा चोरी नहीं करता। मुआशरे में एक मुहावरा बन गया है कि जो चोर नहीं वो दर्जी नहीं हो सकता। जिस दर्जी की कपड़ा चोरी करने की आदत होती है, अगर आप उसे पूरा नाप का कपड़ा भी देंगे तो वो इस अंदाज में कटिंग करेगा कि कुछ ना कुछ कपड़ा बचा लेगा। बारे शरीयत में है, आधी पिंडली तक कुर्ता पहनना सुन्नत है। अब जो आधी पिंडली तक का कुर्ता पहनते हैं, उन्हें इसका तजर्बा होगा कि वो दर्जी को आधी पिंडली तक कुर्ते का नाप देते हैं, मगर कोई खुश नसीब होगा जिसका आधी पिंडली तक वाला कुर्ता बनता हो। गाहक को समझ नहीं आएगी, जब झुककर देखेगा तो कुर्ता आधी पिंडली तक जा रहा होगा, और जब सीधा खड़ा हो तो दूसरा कोई बताएगा कि आधी पिंडली तक है या नहीं। इसी तरह एक बालिश चोड़ी आस्तीन का बोलते हैं, मगर वो भी कहां होती है, कटिंग में कपड़ा कम कर देते हैं। अलबत्ता हर दर्जी ऐसा नहीं करता, मैं उमूमी बात कर रहा हूँ। जो ऐसा करते हैं उन्हें अल्लाह पाक से डरना चाहिए, مگر سب درزی ایسا نہیں کرتے۔ ماشاء اللہ، دعوت اسلامی کے دینی ماحول میں بہت سارے درزی ہیں جن سے میرا حسن ظن ہے کہ وہ صحیح سے کام کرتے ہیں۔ سوال، آپ کون سا عطر پسند کرتے ہیں؟ نیز، عطر کی بوتلوں میں سائز کا بڑا مسئلہ ہوتا ہے، کبھی 3 گرام کی شیشی ملتی ہے، کبھی 2.5 گرام کی آتی ہے، اور کسٹمر یعنی گاہک آ کر 3 گرام عطر مانگتا ہے۔ چونکہ ان شیشیوں میں عطر کی کتنی مقدار آ سکتی ہے اس کا صحیح علم ہمیں بھی نہیں ہوتا، تو کسٹمر کو یہ بات کیسے سمجھائی جائے یا اس کو صحیح وزن کس طرح بتایا جائے، اس کا کچھ حل ارشاد فرما دیجئے۔ جواب، دنیا پسند کرتی ہے عطر گلاب کو، لیکن مجھے نبی کا پسینہ پسند ہے۔ 2.5-3 ماشے کی شیشیاں یا 4 سائز کی شیشیاں آتی ہیں، اس میں واقعی آزمائش ہے کہ دکاندار کس طرح اس کو پورے 3 ماشے کی کہہ کر بیچے۔ اس کا حل یہ ہے کہ کسٹمر سے وزن کا ذکر ہی نہ کرے، بلکہ کہے کہ یہ شیشی اتنے کی ہے اور یہ شیشی اتنے کی ہے۔ اگر شیشی پر لکھا ہوا ہو کہ یہ 3 گرام ہے تو دکاندار کہہ دے کہ اگر جس پر یہ لکھا ہوا ہے لیکن میں نے ان کا وزن کر کے دیکھا نہیں ہے۔ یہ اگرچہ مشکل ہوگا کہ عوام کے ساتھ ڈیلنگ آسان کام نہیں ہے، میں بھی کاروباری آدمی ہوں، مجھے معلوم ہے لوگ تنگ کرتے ہیں، لیکن یہ سب کرنا پڑے گا۔ ورنہ 3 ماشا کہہ کر کم والی شیشی دیں گے تو گناہگار ہو جائیں گے۔ سوال، لڑکی کو شادی میں جو مہر کی رقم ملتی ہے تو وہ اسے کس طرح استعمال کرے؟ ایک مرتبہ مدنی چینل پر سنا تھا کہ لڑکی شوہر کو کاروبار کرنے کے لیے وہ رقم دے سکتی ہے۔ جواب، جو مہر عورت کو ملا تو یہ اس کی مالکہ ہے، کسی بھی جائز طریقے پر اسے استعمال کر سکتی ہے۔ اگر شوہر کو دینا چاہے تو دے سکتی ہے، اور پھر اگر وہ واپس نہ لینا چاہے تو معاف کرنے کا بھی اسے اختیار ہے۔ سوال، کیا 9-10 محرم کو کاروبار کرنا منع ہے؟ نیز، کیا ان دنوں میں گھر میں چولہا بھی نہیں جلا سکتے؟ جواب، یہ دونوں باتیں غلط ہیں۔ محرم میں چولہا بھی جلا سکتے ہیں اور کاروبار بھی کر سکتے ہیں۔ سوال، دعوت اسلامی کے سنت و بھرے اجتماعات میں ملاوٹ کرنے کے سخت عذابات کے ساتھ ساتھ اس کے بڑے گناہ ہونے کے بارے میں بھی بیان کیا جاتا ہے، لیکن جب بندہ کاروبار کرتا ہے اور اس کا نفع دیکھتا ہے تو عذابات کو بھول جاتا ہے اور 2 پیسے کمانے کی خاطر گھروں میں استعمال ہونے والی اشیاء جیسے آٹا، دال، چاول اور گھی وغیرہ میں بعض اوقات صحت کو نقصان پہنچانے والی چیزیں ملا کر بیچ دیتا ہے۔ اسے یہ احساس نہیں ہوتا کہ ملاوٹ والی چیزیں کھا کر لوگوں کی صحت خراب ہوگی، بعض بچے اپاہج و محتاج ہو جائیں گے، کوئی آنکھوں اور کوئی گردوں کے امراض کا شکار ہوگا۔ جو لوگ اس طرح مال کی محبت میں اپنی دنیا و آخرت کو نقصان پہنچاتے ہیں، ان کا اس گناہ سے بچنے کا آخر ذہن کیوں نہیں بنتا؟ جواب، یہ ایک طویل ٹاپک یعنی موضوع ہے، اور یہ بہت پریشان کن بات ہے کہ ہر چیز میں ملاوٹ ہو رہی ہے، پانی میں بھی ملاوٹ کی جاتی ہے۔ اب ایسے حالات میں آدمی کیا کر سکتا ہے؟ یہ مسئلہ ذہن نشین کر لیجئے کہ اگر بیچنے والے اور خریدنے والے دونوں کو پتا ہے کہ یہ مال ملاوٹ والا ہے اور اس میں اتنی ملاوٹ ہے، اس کے باوجود گاہک خوشی سے خرید رہا ہے تو گناہ نہیں، لیکن عام طور پر ایسا نہیں ہوتا۔ ہر آدمی خالص چیز تلاش کرتا ہے اور یہ پسند کرتا ہے کہ خالص چیز ملے، لیکن ملتی نہیں۔ اگر ہم مبالغہ کریں تو تقریباً 99.99% چیزوں میں ملاوٹ ہو رہی ہے۔ کس کس چیز کا تذکرہ کیا جائے؟ سنا ہے کہ دودھ کے ڈبوں میں بھی دودھ کے بجائے وائٹنر لیکوڈ یعنی مایا کو سفید بنانے والی شے ہوتی ہے، اور لکھا ہوتا ہے کہ یہ دودھ نہیں ہے۔ फिर भी लोग इसकी चाय बनाकर पी रहे होते हैं या इसे दूध के तौर पर इस्तेमाल कर रहे होते हैं। अगर वाकई डब्बे में दूध नहीं और ये लिख कर भी दिया, नीज जो कुछ डब्बे में है वो भी दुरुस्त लिख दिया है, तो अब बनाने वाला गिरफ्त से बच जाएगा। आजकल तकरीबन मिर्च मसाले और दूध वगैरह में मिलावट होती है। दूध में पानी मिला होता है, दूध में गाय भैंस और बकरी तीनों का दूध मिक्स होता है, मगर पाकिस्तान में लोग गाय का दूध ज्यादा पसंद नहीं करते। हालांकि गाय के घी और दूध में शिफा होने के मुताबिक मैंने पढ़ा है, इसके बावजूद हमारे यहाँ लोग गाय का दूध ज्यादा इस्तेमाल नहीं करते। बैरून ममालिक में दूध के डब्बों पर लिखा होता है कि ये गाय का दूध है, लोग उसे इस्तेमाल कर रहे होते हैं। अगर दूध में गाय भैंस और बकरी तीनों जानवरों का दूध मिक्स है और ग्राहक को पता है फिर तो सही है, अगर पता नहीं तो फिर ये एक तरह से धोखा हो जाएगा, क्योंकि ग्राहक इसे भैंस का दूध समझकर ले रहा है। भैंस का दूध गाढ़ा होता है, इसलिए हमारे यहाँ इसे ज्यादा पसंद किया जाता है। बाज़ लोग आटा वगैरह मिलाकर भी दूध गाढ़ा कर देते हैं। अल्लाह पाक ऐसा करने वाले को हिदायत और तौबा की तौफीक नसीब फरमाए। काली मिर्चों में पपीते के बीज सुखाकर डाल दिए जाते हैं, क्योंकि ये भी काले रंग के होते हैं, इसलिए पता नहीं चलता। होटलों की इस्तेमाल शुदा चाय की पत्ती और भुने हुए चनों के छिलकों को कलर करके बाज लोग चाय की पत्ती में मिक्स कर देते होंगे। अलगरस ये सब काम हो रहे होते हैं। गर्म मसाले के डब्बों में भी ना जाने क्या क्या मिला होता है। अगर मुमकिन हो तो मसाले के डब्बे खरीदने के बजाय बाजार से खुले मसाले ले लें, अगरचे खालिस ये भी नहीं मिलेंगे मगर कुछ बेहतर होंगे। अलबत्ता गर्म मसाले के पैकेट बनाने वाले सब मिलावट करते हों ये जरूरी नहीं। फिर ये भी होता है कि मसलन मिलावट वाला पैकेट 25 रुपए का मिलता है, जबकि खालिस पैकेट पर 50 रुपए खर्चा आता है। अब इसे कम से कम 60 रुपए का बेचना होगा। अब 25 रुपए वाले नाकिस खराब गर्म मसाले वाले पैकेट के मुकाबले में खालिस पैकेट को 60 रुपए में कौन लेगा। यही वजह है कि खालिस चीज फरोख करने वाले के बारे में लोग बोलते हैं कि ये लूटता है, अगरचे वो लाख कस्मे खाकर यकीन दिलाए कि ये खालिस है मगर कोई इसका यकीन नहीं करेगा। हलाल जराए से रिस्क कमाना चाहिए। अगर कोई ये कहे कि बाजार में कारोबार करने के लिए मिलावट वाला माल फरोख्त करना यानी बेचना मजबूरी है, तो इसे चाहिए कि वो ऐसा काम ही ना करे जिसमें मिलावट करना और धोखा देना हो। हलाल रोजी कमाने के और भी बहुत से जराए हैं, इन्हें इख्तियार करके हलाल रोजी कमाए। आम तौर पर लोगों को खाने में उम्दा से उम्दा डिशें दरकार यानी चाहिए होती हैं, फिर अपनी इन ख्वाहिशात को पूरा करने के लिए हराम जराए से माल कमाने के गुनाह में जा पड़ते हैं। बहरहाल जो लोग मिलावट से बाज नहीं आते उन्हें चाहिए कि वो वर्जिश शुरू कर दें ताकि अजाब बर्दाश्त कर सके। चोट करने के लिए जुमला मैंने कहा है, वरना दुनिया में ना कोई ऐसी एक्सरसाइज है और ना कोई ऐसा केमिकल कि जिससे बंदा जहन्नम का अजाब बर्दाश्त कर सके या उससे बच सके। अगर कोई नाऊज़ु बिल्लाह ये कहे कि मैं अजाब जहन्नम बर्दाश्त कर लूंगा तो ऐसा कहने वाला काफिर हो जाएगा, क्योंकि उसने अल्लाह पाक के अजाब को हल्का जाना है। याद रखिए, जहन्नम की आग अल्लाह पाक की रहमत के पानी और सच्ची तौबा से ही बुझेगी। खौफे खुदा में बहने वाले आंसू ही अजाबे इलाही से बचाएंगे, वरना अपनी अक्ल और होशियारी सब यहीं रह जाएगी और इनमें से कुछ भी साथ नहीं जाएगा। अल्लाह करीम हमें थोड़ी रोजी पर कनाअत अता फरमाए। आमीन बिजाही खातमिन नबीयीन सल्लल्लाहु अलैहि वसल्लम। دھوکے اور ملاوٹ کے ذریعے حاصل کیا ہوا مال ہاتھ سے نکل جاتا ہے۔ اس موقع پر نگران شورا نے فرمایا، ملاوٹ اور دھوکے سے حاصل کیا ہوا مال چلا بھی تو جاتا ہے۔ مشہور واقعہ ہے کہ ایک شخص دودھ میں پانی ملاتا تھا، ایک دن سیلاب آیا اور اس کے سارے جانور بہا کر لے گیا۔ کسی نے اس شخص سے کہا کہ یہ وہی پانی ہے جسے تم دودھ میں ملاتے تھے، آج وہی پانی سیلاب بن کر آیا اور تمہارا سارا مال لے گیا۔ جو پیسہ غلط جگہ سے آتا ہے تو وہ غلط جگہ ڈاکوؤں وغیرہ کے پاس چلا جاتا ہے۔ کاروبار میں دھوکہ دینے والوں کے لیے سخت وعیدات ہیں۔ چنانچہ حدیث پاک میں ہے، جو شخص عیب دار چیز فروخت کرے اور اس پر گاہک کو خبردار نہ کرے تو ایسا شخص اللہ پاک کی ناراضی میں رہے گا اور فرشتے اس پر لعنت کرتے رہیں گے۔ دوسری حدیث پاک میں ہے، تمام کمائیوں میں زیادہ پاکیزہ ان تاجروں کی کمائی ہے جو بات کریں تو جھوٹ نہ بولیں، جب ان کے پاس امانت رکھی جائے تو خیانت نہ کریں، جب وعدہ کریں تو اس کا خلاف نہ کریں، جب کسی چیز کو خریدیں تو اس کی مذمت یعنی برائی نہ کریں، جب اپنی چیز بیچیں تو اس کی تعریف میں مبالغہ نہ کریں، ان پر کسی کا آتا ہو تو دینے میں ڈھیل نہ کریں، اور جب ان کا کسی پر آتا ہو تو سختی نہ کریں۔ اللہ پاک ہمیں حلال روزی کمانے کی توفیق عطا فرمائے۔ آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم۔ سوال، ایک اسلامی بھائی کا بھینسوں کا کاروبار ہے، ان کے ذہن میں کسی نے یہ بات بٹھا دی ہے کہ جب بھی آپ اپنا کاروبار بڑھائیں گے آپ کے اوپر جادو ہو جائے گا اور آپ کو کچھ نہ کچھ نقصان ہوگا۔ اس طرح کی کیفیت میں بندہ کیا کرے اور اس کا اعتماد کیسے بحال ہو؟ جواب، ایسے شخص کو چاہیے کہ وہ اللہ پاک پر بھروسہ کرے، اللہ پاک جو چاہے گا وہی ہوگا۔ اگر وہ شخص کسی کا مرید ہے تو اپنے پیر و مرشد کے شجرے کے اوراد پابندی سے پڑھے اور تعویذ پہن لے، انشاءاللہ بہت زیادہ فائدہ ہوگا، اثرات وغیرہ بھی چلے جائیں گے۔ مدعی لاکھ برا چاہے تو کیا ہوتا ہے، وہی ہوتا ہے جو منظور خدا ہوتا ہے۔ سوال، بعض لوگ اپنے کپڑے دھوبی کے پاس بھول جاتے ہیں اور طویل عرصہ گزر جاتا ہے، اس صورت میں دھوبی کو کیا کرنا چاہیے؟ جواب، دھوبی کو چاہیے کہ وہ اپنے گاہکوں کے موبائل نمبرز اور ان کے ایڈریس لے لیا کرے، پھر گاہک کے نہ آنے کی صورت میں اسی ایڈریس پر اپنے پاس کام کرنے والے کو کپڑے دے کر بھیج دے۔ کچھ علاقے ایسے بھی ہیں جہاں پر دھوبی خود گھر سے کپڑے لے جاتا ہے اور دھلنے کے بعد خود دے بھی جاتا ہے، اس میں کسی گاہک کے بھولنے کا سوال ہی پیدا نہیں ہوتا۔ یہ لانڈری کا کاروبار ہوتا ہے اور اس میں کام کرنے والے لوگ بھی آس پاس کے ہوتے ہیں۔ اگر بالفرض کوئی گاہک اپنے کپڑے بھول بھی گیا ہے تو اس کے گھر میں کوئی کپڑے پہنچا ہی دے گا، یہ اتنا بڑا مسئلہ نہیں ہے۔ البتہ اگر دھوبی غفلت کر جائے تو وہ الگ بات ہے، مگر دھوبی کو غفلت کرنی نہیں چاہیے۔ گاہک کے کپڑے بھولنے سے وہ مال غنیمت نہیں ہو جائیں گے کہ ان پر قبضہ کر لیا جائے، ان کو اپنے پاس محفوظ رکھنا ہوگا۔ عموماً لانڈری والوں کی گنتی کے ہی گاہک ہوتے ہیں، روز بروز نئے گاہک نہیں آتے ہوں گے۔ کاغذ پر نام لکھ کر دیوار پر لگا دے تاکہ اگر کوئی اپنے کپڑے بھول بھی گیا ہو تو کاغذ دیکھ کر اسے یاد آ جائے۔ سوال، پانی کا کاروبار کرنا جائز ہے یا نہیں؟ جواب، جائز ہے۔ نوٹ، صفحہ نمبر 4 پر موجود سوال شعبہ امیر اہل سنت نے قائم کیا ہے، جبکہ جواب امیر اہل سنت دامت برکاتہم العالیہ کا ہی عطا فرمودہ ہے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔